समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, अन्तत लामो छलफल र बहसपछि प्रतिनिधि सभाबाट लोकसेवा आयोग सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ। विधेयकका केही प्रावधानलाई लिएर आयोग स्वयंले असन्तुष्टि जनाएपछि विधेयक पारित गर्ने समय लम्बिएको थियो। विशेष गरी आर्थिक र प्रशासनिक स्वायत्तता संरचनागत विषयमा असन्तुष्टि जनाएको आयोगले अब देशमा संघीयता लागू भए तापनि गठन प्रक्रिया रोकिएका प्रदेश स्तरीय लोकसेवा आयोग पनि क्रियाशील हुनेछन्। अन्तरसम्वादमा आज हामी हिजो मात्रै संसदबाट पारित भएको विधेयकका प्रावधान र आयोगका प्राथमिकता र गतिविधिमाथि केन्द्रित रहेर आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। अध्यक्षज्यू नमस्कार, रेडियो नेपालको अन्तरसम्वादमा स्वागत छ यहाँलाई। अब संसदबाट हिजो मात्रै लोकसेवा आयोग सम्बन्धी विधेयक जुन पारित भएको छ, मूलत यो 75 साल पौष 24 गते पेश भएको विधेयक यति लामो समयसम्म चाहिँ छलफलमै रह्यो भनौँ, के कारणले यति रोकिएको होला यो बीचमा?
दुईटा कारणहरू थियो। पहिलो त यही यो प्रस्तुत भइसकेपछि नेपाली सेनाको तर्फबाट तत्कालीन रक्षा मन्त्रीज्यूले त्यसमा केही करेक्सन गर्नुपर्छ भन्ने कुराहरू आयो र आएपछि त्यो लामो समय त्यसले पनि समय लियो त्यसका केही प्रावधानहरूलाई लिएर र त्यसकारण यो ढिलो भएको थियो भने, दोस्रो चाहिँ लोकसेवा आयोगको आफ्नै केही चाहिँ रिजर्भेसनहरू थिए, केही हाम्रा गुनासाहरू थिए जुन अहिलेको लोकसेवा आयोग आयोग ऐन 2066 भएका हामीलाई दिइएका केही सीमित अधिकारहरू पनि त्यसमा संकुचन गर्न खोजिएको कारणले पनि हामीले विरोध गरेका थियौँ र संसदमा नेपाल सरकारसँग पनि त्यसको गुनासो थियो, त्यस कारणले पनि यो लम्बिएको।
अब पछिल्लो समयमा चाहिँ संघीयता कार्यान्वयनसँगै आयोगको दायरा पनि प्रदेश स्तरमा विस्तार गर्दै लैजाने विषय पनि एउटा चर्चाको विषय थियो, अब त्यो बाटो पनि खुल्यो होइन, अब कसरी अगाडि बढ्छ?
पहिले नै खुलेको हो, यो ऐनको जरुरी नै थिएन। प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड सम्बन्धी ऐन पोहोर साल नै गत वर्ष नै पारित भइसकेपछि अहिले विभिन्न ठाउँमा अब तपाईँले सुन्नुभयो होला, 5 नम्बरमा गठन भयो, 1 नम्बरमा गठन भयो, 2 नम्बरमा गठन भयो, 3 नम्बरमा गठन भयो, भनेपछि धेरै त्यहाँ अरू पोस्टमा गठन हुने चरणमा छन् नेत्र। भनेपछि कस्तो हो भने यो त्यो आधार र मापदण्ड जुन गत वर्ष पारित भयो त्यसले नै प्रदेश संसदलाई प्रदेश लोकसेवा आयोग सम्बन्धी ऐन बनाउन र त्यो गठन गर्न बाटो खोलिदिएकै थियो, त्यो यो ऐनको जरुरत थिएन। खालि यो ऐनले चाहिँ के मात्रै भन्छ भने अब हाम्रो यो लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगको बीचको समन्वयात्मक सम्बन्धको चर्चा थोरै यसमा गरिएको छ, जसले गर्दा अलिकति अभिभावकत्वको भूमिका यो लोकसेवा आयोगले लिएर ती प्रदेश लोकसेवा आयोगहरूलाई हाम्रा आधार र मापदण्ड सिद्धान्तहरू गर्ने, प्रशिक्षण दिने, अनुशिक्षण गर्ने कामहरू समेत गर्नुपर्ने हुन्छ त्यहाँको कर्मचारीहरूलाई।
अब नयाँ प्रावधान अनुसार हिजोको व्यवस्था र अहिलेको व्यवस्थालाई अब तुलनात्मक हिसाबले हेरौँ न, के कमी थियो र अब को बाटो चाहिँ कतिको विस्तृत र कतिको फराकिलो हुँदै गएको छ?
नेपालको संविधान 72 सालमा जारी भएपछि त्यसमा लोकसेवा आयोगले गर्ने कामहरू थप भयो, त्यो काम थप भएका कामहरू के थियो त भने यो संघीय संस्थाको परिभाषाभित्र राखियो, 50% भन्दा बढी नेपाल सरकारको लगानी भएका संस्थाहरू, प्रतिष्ठान, बोर्ड, ब्याङ्क सबै चाहिँ यसको क्षेत्रभित्र आउने गरियो भने तदनुरूपको कानुन थिएन, कानुन नहुँदाखेरि हामीले लिखित परीक्षा त सञ्चालन गर्यौँ तर त्यहाँभित्र परामर्शलाई व्यवस्थित गर्नुपर्ने कुराहरू वा त्यहाँको पाठ्यक्रम लोकसेवा आयोगले व्यवस्थित गर्ने कुराहरू बाँकी थिए, त्यो अहिले यो ऐनले अधिकार दिएको छ। त्यसैले गर्दाखेरि अब सङ्घीय संस्थाको पदपूर्ति सम्बन्धी लिखित परीक्षा अझ व्यवस्थित हुनेछ, परामर्शदायी हाम्रो भूमिका जुन छ त्यो सेवा सर सम्बन्धी कानुन अधीन अझ त्यो व्यवस्थित हुनेछ यो अहिलेको ऐनले। दोस्रो केही चाहिँ अझ पनि हाम्रो गुनासो बाँकी छ, त्यो भनेको के हो भने केही सीमित प्रशासकीय अधिकारहरू थियो लोकसेवा आयोगलाई, जस्तो लोकसेवा आयोगमा कार्यरत कर्मचारीहरूलाई लोकसेवा आयोगको सहमति बेगर प्रसर्वै गर्न पाउने व्यवस्था अहिलेको विद्यमान ऐनमा थियो भने अबको यो ऐनमा चाहिँ त्यो चिज झिकिएको थियो छ र हामीले त्यसमा मैले स्वयं नै संसदको राज्य व्यवस्था समितिमा यसमा कडा रूपमा मैले असहमत जनाएकै हो र उहाँहरूको के आश्वासन आयो भने होइन यो यस्तो छ, यो संघीय निजामती सेवा ऐनमा सम्पू सबै संवैधानिक अङ्गहरूको कर्मचारी सर्व गर्दाखेरि परामर्श आवश्यक पर्ने प्रावधान राख्न खोजिएको छ, त्यसकारण यसमा नराखिएको हो भनेर कन्भेन्स गराउने प्रयास भयो। दोस्रो केही सीमित हाम्रा चाहिँ नि यो परीक्षा सम्बन्धी खर्च सम्बन्धी प्रावधानहरू थिए, त्यसलाई अलिकति यसले संकुचन अझ पनि गरेको छ, अझ पनि अर्थ मन्त्रालयको सहमतिमा कार्यविधि बनाएर मात्रै गर्न पाउने प्रावधानहरू थियो जुन पहिलेको ऐनमा हामीलाई विशेष छुट थियो।
अब स्वायत्त हुँदै जानुपर्ने संस्था होइन, एउटा एक किसिमले अब देशभरका कर्मचारीहरूको पदपूर्ति गर्ने परीक्षा लिने यो काममा चाहिँ आफ्नै किसिमबाट चाहिँ स्वतन्त्र रूपले सञ्चालन हुनुपर्ने संस्थामा यस्ता खालका चाहिँ अङ्कुशहरू आउँदाखेरि त्यसबाट निस्किने परिणाममा पनि त त्यसले असर पार्ला नि।
पक्कै पार्छ, पक्कै पार्छ। त्यसैले हाम्रो चिन्ता पनि त्यसैमा हो, हाम्रो प्रयास यी सानातिना कुराहरूले पनि हाम्रो निष्पक्षतामा असर नपरोस् भन्ने छ, र यस्तो नहोस् भोलि चाहिँ नि यी आयोग यस्ता संवैधानिक हैसियतका आयोग संविधानप्रति उत्तरदायी हुनुपर्ने आयोगहरू बिस्तार कार्यकारीको शाखा जस्तो नहुन्, बढी कार्यकारीको दबाव कार्यकारीको चाहिँ निगाहमा रहनुपर्ने बढी आत्मनिर्भर हुनुपर्ने कार्यकारीप्रति यस्तो अवस्था नरहोस् भन्ने हाम्रो चिन्ता हो। त्यसलाई पूर्णत यो विधेयकले हाम्रो चिन्तालाई सम्बोधन गर्न त सकेन, तैपनि सुरुको प्रस्तुत जुन नेपाल सरकारले प्रस्तुत गरेको थियो संसदमा त्यसको तुलनामा चाहिँ धेरै परिमार्जन भएको छ।
अब झण्डै 10,000 दरबन्दी चाहिँ यही विधेयकका कारणले पनि रोकिएको भन्ने सुनिन्छ, अब यो के यथार्थ हो होइन? अब यो बाटो खुलेपछि यो विधेयक चाहिँ पारित भइसकेपछि र प्रदेशलाई सक्रिय बनाउने भएपछि अबको प्रावधान चाहिँ के हुन्छ? प्रदेशले होइन आफ्नो जनशक्ति प्रदेशभित्रकै जनसंख्या मध्येबाट समानुपातिक हिसाबबाट सबैले आफ्नो किसिमले एउटा स्वायत्तताको पनि अभ्यास हुन्छ नि अब अहिले।
अब यस्तो छ, प्रदेश लोक सेवा आयोगको क्षेत्राधिकार भनेको प्रदेश सेवा र स्थानीय सेवा, यी त्यहाँ रिक्त हुने पदहरूको पदपूर्ति गर्ने हो, र यो लोक सेवा आयोग हामीले गर्ने काम भनेको चाहिँ संघीय सेवाहरू र संघीय स्तरका संगठित संस्थाहरू र सुरक्षा निकायहरूको पदपूर्ति गर्ने हो। त्यसैले क्षेत्र नै यो फरक छ, उहाँहरूले अहिलेसम्म पदपूर्ति प्रक्रिया सुरु गर्नुभएको छैन, किनभने पदपूर्ति प्रक्रिया सुरु गर्न धेरै तयारी चाहिन्छ, पाठ्यक्रमदेखि लिएर त्यसका नियमावली कार्यविधिहरू यी सबै चाहिँ तयारी गर्नुपर्ने अवस्था रहन्छ, र अहिले गठन भएका प्रदेश लोक सेवा आयोगहरूले त्यसमा तयारी गरिरहेका होलान् भन्ने लाग्छ। तैपनि मलाई के लाग्छ भने अझ पनि उहाँहरूलाई एक वर्ष जस्तो पदपूर्तिमा उहाँहरू प्रवेश गर्न सक्नुहुन्न, त्यसको समय लाग्छ। त्यसैले नेपाल सरकारको अनुरोधमा गत वर्ष हामीले 9,000 भन्दा बढी पदपूर्ति स्थानीय तहको हामीले नै गरिदिया हो, एकपटक झाँदी दिया हो। तर अब कानुनी व्यवस्था नै कस्तो छ भने प्रदेशमा लोक सेवा आयोग गठन भइसकेपछि यो लोक सेवा आयोगले प्रदेश स्तरको र स्थानीय स्तरको परीक्षा सञ्चालन गर्न मिल्दैन, कि उहाँहरूले नै हामी सक्दैनौँ भनेर अनुरोध गरेको अवस्थामा मात्रै यो सङ्घको लोक सेवा आयोग सक्रिय हुन सक्छ, अन्यथा उसको आफ्नो सङ्घीय दायित्वमा सीमित हुन्छ।
जस्तो एउटा मानक र एउटा मापदण्डको हिसाबले जुन प्रकारको पाठ्य क्रम चाहिँ लोक सेवा आयोगले निर्धारण गरेको छ, अब प्रदेश स्तरमा चाहिँ आफ्नै पाठ्यक्रम आफ्नै किसिमको मानकको पनि व्यवस्था हुँदै जाने हो।
यस्तो छ, मेरिटका सिद्धान्तहरू हामीले जे अवलम्बन गरेका छौँ अहिलेसम्म त्यो नै उहाँहरूले अवलम्बन गर्नुपर्ने ऐनमै व्यवस्था छ, त्यसको त्यसमा उहाँहरू विचलित हुन पाउनुहुन्न। उहाँहरू यो लोक सेवा आयोगले अहिलेसम्म विकसित गरेका आधार र मापदण्ड र यसमा चाहिँ नि मेरिटका सिद्धान्तहरू योग्यता प्रणालीका सिद्धान्तहरूमा त्यसैमा सीमित भएर काम गर्नुपर्ने हुन्छ। अरू चिजमा चाहिँ कस्तो हुन्छ भने कोर्सलाई हामीले बनाएका कोर्सहरू उहाँहरूलाई सहयोगी हुन सक्छ, त्यही कोर्स नै उहाँले लागू गर्नुपर्छ भन्ने छैन, उहाँहरूको आफ्नै किसिमका ती पाठ्यक्रमहरू तर्जुमा गर्नुहुन्छ, तर उहाँहरूलाई सजिलो के छ भने हामीले सबै पदको असङ्घीय ती पद त्यही नै पदको त हामीले बनाइदिइसकेका छौँ, त्यस कारण त्यो हेरेर त्यसलाई बेस बनाउन आधार बनाउन सजिलो हुन्छ।
अब पाठ्यक्रमहरूको कुरा गर्दा परीक्षाको कुरा गर्दा चाहिँ आम बुझाइ के छ भने लोक सेवा आयोगको परीक्षा निकै कडी कडाउ परीक्षा हुन्छ र त्यसमा लिखित तहसम्म चाहिँ कहीँ कसैको जोर बल पनि चढ्दैन, एउटा स्वायत्त तरिकाले स्वतन्त्र तरिकाले चाहिँ त्यसको मूल्याङ्कन हुन्छ भनेर मानिसले धेरै मेहनत गर्छन् नि लोक सेवा आयोगको परीक्षाको लागि परीक्षा तयारीका लागि होइन। जुन साख चाहिँ कायम गरेको छ लोक सेवा आयोगले, अब लिखित रूपमा आइसकेपछि नेपालमा विभिन्न किसिमको राजनीतिक प्रभाव विभिन्न चिनजान नाता गोता आदि इत्यादि विषयले प्रभाव पार्छ कि भन्ने पनि एउटा प्रश्न त निरन्तर छ नि होइन अध्यक्ष।
त्यो बाह्य रूपमा हामीले के भन्छ भने हामीले निष्पक्षताको कुरा गर्दा हामी आन्तरिक र बाह्य निष्पक्षता भन्छौँ, देखिने निष्पक्षता बाहिर देखिनु पनि पर्छ भन्छौँ। तर सामान्यतया के हो भने लिखित परीक्षा मात्रै होइन, अन्तर्वार्ताका प्रणालीहरू नबुझेर यो भनिएको हो। अन्तर्वार्ताको प्रणाली जसले बुझिएको हुन्छ, जसले विज्ञ भएर हामी कहाँ आउनुहुन्छौँ र जसले अन्तर्वार्ता फेस गर्नुभएको छ उहाँहरूलाई थाहा हुन्छ हाम्रो अन्तर्वार्ता त्यति धेरै डिसाइडिङ पनि हुँदैन र त्यसको मार्जिन यति कम हुन्छ कि त्यो लिखितले नै धेरै जस्तो निर्धारण गर्छ को पास हुने को फेल हुने भनेर। त्यसैले तैपनि अन्तर्वार्ता पनि एउटा परीक्षा त हो, त्यस कारणले गर्दाखेरि व्यक्तिले व्यक्तिको मूल्याङ्कन गर्ने हो। व्यक्तिले व्यक्तिको मूल्याङ्कन गर्दाखेरि थोरै उसका आफ्ना मूल्याङ्कनमा फरक त पर्छ एउटा व्यक्ति र अर्को व्यक्तिमा, तैपनि त्यसलाई चाहिँ क्षति कम होस् भनेर हामीले के गरिदिएका छौँ त भने जस्तो यहाँको उदाहरण भनौँ एउटा, त्यो अन्तर्वार्ता बोर्ड उही दिन गठन हुन्छ, अघिल्लो दिन राति मात्रै विज्ञ बोलाइन्छ जुन कसैले थाहा पाउँदैन, अध्यक्षले नाउँ दिन्छ गोप्य शाखाले बोलाउँछ र हामी जस्तो अहिले सहसचिवको अन्तर्वार्ता चलिरहेको छ हाम्रो केन्द्रमा, त्यसमा के हुन्छ भने हामी छजनाले इन्टरभ्यू लिइरहेको छ, छजनाको इन्टरभ्यूमा आफ्नो किसिमले दिएको नम्बरको औसत लिने हो, हामीले त्यहाँ सल्लाह गर्न पाइँदैन। त्यसको 40 जति अन्तर्वार्ताको नम्बर छ त्यो 40 र 70 रेसियोमा मिनिमम 40 र म्याक्सिमम 70 भन्नुको बिचमै नम्बर दिएको हुनुपर्छ, त्यो बिचको नम्बर दिएको रहेछ भने अध्यक्षको निर्णयले त्यो रद्द हुन्छ। त्यसमा यी विविध खालका पद्धतिहरू छन् जसले गर्दाखेरि अन्तर्वार्ता त्यो बाहिर थाहा नभएको हामी के हाम्रो अन्तर्वार्ताको नम्बर हामीले एकैचोटि सबै लेखितको अन्तर्वार्ताको सबै जोडेर रिजल्ट गर्छौँ, त्यसैले थाहा नपाएको मात्रै हो तर अन्तर्वार्ता पनि निष्पक्ष छ।
जस्तो अब विभिन्न किसिमका आयोग संस्थान होइन प्राधिकरण निगम बोर्ड होइन परिषद आदि समिति विकास समिति जस्ता निकायहरूले पनि अब दरबन्दीहरू पूर्ति गर्नुपर्छ, कर्मचारीहरूको आवश्यकता हुन्छ, अस्थायी र करारमा पनि हजारौं कर्मचारीहरू क्रियाशील छन्, यिनीहरूको भविष्य चाहिँ त्यति सुनिश्चित हुन सकेन, समयमै निर्णय नहुँदाखेरि लामो समयसम्म चाहिँ मानिसहरू अस्थायीमै बस्ने करारमै बस्ने शिक्षकहरू लगायत अन्य विभिन्न क्षेत्रमा चाहिँ यो समस्या छ नि, यसलाई हामी कसरी चाहिँ समय सापेक्ष बनाउँदै एउटा चुस्त दुरुस्त रूपमा कसरी रूपान्तरण गर्न सकौँला?
अब करार र यो अस्थायीको समस्या सम्बन्धित संस्थाहरू र नेपाल सरकारले नै सृजना गरेको हो, यो मेरिटको प्रिन्सिपलमा हामी त्यसलाई विशेष प्राथमिकतामै राख्दैनौँ। मेरिटको प्रिन्सिपल के हुन्छ भने हामीले कुनै पदको विज्ञापन गर्यौँ भने त्यहाँ कार्यरत व्यक्ति को हो हेर्दैनौँ, सबै नागरिक समान हुन्छन्, उहाँहरूले समान रूपमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, त्यसैले गर्दा उहाँहरूलाई मर्क पर्छ, उहाँहरू आउनुहुन्न नयाँ व्यक्ति बाहिरबाट आइदिन्छ, त्यसैले गर्दाखेरि यो उहाँहरूको बारेमा उहाँहरूलाई कसरी चाहिँ व्यवस्थित गर्ने त्यो दरमियान त किन थाई पदको व्यवस्था उहाँहरू हट्नुपर्ने हुन्छ, त्यसैले गर्दा उहाँहरूलाई कसरी विदाई गर्ने भन्ने कुराहरू नेपाल सरकारले सोध्ने हो, वा सम्बन्धित संस्थाहरू जुन स्वायत्त संस्थाहरू सामाजिक संस्थाहरू छन् उहाँहरूले सोध्ने हो। तर कुरो के हो भने अहिलेको नेपाल सरकारले एउटा राम्रो पक्ष चाहिँ के गरिदियो अस्तिको बजेट भाषणमा भने उहाँहरूलाई पनि थाईको जस्तै यो उसमा सामाजिक सुरक्षा भन्दा यो पेन्सन फन्डहरूमा कन्ट्रिब्युट गरेर पछि फ्यासिलिटी लिन पाउने व्यवस्था गर्यो जुन एउटा ठुलो कदम हो नेपाल सरकारले लिएको उहाँहरूको हितको लागि।
अब बेला बेलामा कुनै पनि संस्थाबाट विदा हुन चाहने होइन गोल्डन ह्यान्डसेक गरेर जान चाहनेहरूको पनि गुनासाहरू चाहिँ आइरहन्छ, अब आयोगले कुन दायरासम्म चाहिँ यी निकायहरूमा हस्तक्षेप गर्न सक्छ त?
होइन, आयोगको सङ्घीय संस्थाहरूमा चाहिँ नेपाल सरकारमा त हामी धेरै चिन्ने गर्छौँ, जस्तो पूर्णत हामी हाम्रो परामर्श हुन्छ, विभागीय कारवाहीमा परामर्श हुन्छ, अवकाशिता परामर्श हुन्छ, बेग्लै कुराहरू हो। तर सङ्घीय संस्थाको जातसम्म कुरा छ, सङ्घीय संस्थाको बारेमा हामीले जम्मा दुईटा काम गर्छौँ, एउटा ती सङ्घीय संस्थामा रिक्त भएको माग आएपछि हामी लिखित परीक्षा लिइदिन्छौँ पहिलो काम, दोस्रो काम ती संस्थाहरूको सेवा सर सम्बन्धी कानुन र विभागीय कारवाही गर्दा अवलम्बन गर्नुपर्ने सिद्धान्त, सेवा सर सम्बन्धी कानुन भनेपछि बढुवा भर्ना यी सबै चिज पर्छन्, त्यसको परामर्श दिन्छौँ त्यो नियमावली बनाउन, यी दुईवटा काम मात्रै हामी गर्छौँ, अन्तर्वार्ता पदस्थापन दरबन्दी सृजना यी कामहरू हाम्रो छैन। अन्तर्वार्तामा अलिक व्यवस्थित होस् भनेर हामीले नियमावली तर्जुमा गर्दा लोकसभाको प्रतिनिधिसम्म राख्ने व्यवस्था गरेका छौँ, त्यसै अन्तर्वार्ता ती संस्थाहरू आफै लिने हो, लिखित परीक्षा र त्यो नियमावली बनाउँदाखेरि विनियमावली बनाउँदाखेरिको परामर्श मात्रै हाम्रो भूमिका हुन्छ।
त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीसँग। उमेश सर, जस्तो अब समयानुकूल प्रशासनिक संरचना, प्रशासनिक व्यवस्था, कर्मचारीको दक्षताहरू चाहिँ वृद्धि हुँदै जानुपर्छ, वृद्धि विकास हुँदै जानुपर्छ भन्ने एकातिरको समयको माग, अर्कोतिर सरकारमा पनि कहिलेकाहीँ दरबन्दीहरू घटाउनुपर्छ, कर्मचारीहरू कटौती गर्नुपर्छ, धेरै लोड लिन सक्दैन, दायित्व लिन सक्दैन भनेर अलिकति दायित्व कम गर्ने, आर्थिक भार कम गर्ने खालका रणनीतिका कुराहरू पनि हुन्छन्। समग्र नेपालकै स्थितिको कुरा गर्दा धेरै मानिसहरू बेरोजगार छन्, युवाहरू पलायन भइरहेका छन्, प्रतिभाशाली मानिसहरूलाई पनि राज्यको मूलधारमा, राज्यको प्रशासनमा स्थान दिनुपर्छ, त्यस्ता प्रतिभाहरू पलायन हुनुहुँदैन भन्ने जुन एउटा आम मान्यता छ, त्यसलाई हामीले कतिको जोगाउने प्रयत्न गरिरहेका छौं?
यस्तो छ, अब यो दरबन्दीको कुराहरू चाहिँ नेपाल सरकारको नीतिमा निर्भर हुने हो, हाम्रो केसमा भूमिका त हुँदैन, तर तै पनि हामी परामर्शदायी भूमिका दिन्छौँ। हाम्रो प्रतिवेदनहरूमा यी सार्वजनिक सेवा, निजामती सेवा लगायत सबै सरकारी सेवाहरू कसरी अझ राम्रो हुन्छ, अझ व्यवस्थित हुन्छ, कसरी वृद्धि विकास गर्ने भनेर हामीले वर्षै पछि आफ्ना सुझावहरू सम्मान्य राष्ट्रपतिज्यू समक्ष पेश गर्छौँ र त्यहाँबाट संसदसम्म पुग्छ त्यो। तर एउटा कुरो त स्वीकार्नै पर्छ कि लोकसेवा आयोगको भूमिका जे जति चाहिँ नि यो कर्मचारी भर्ना र छनौटमा प्रभावशाली छ, त्यतिको प्रभावशाली भूमिका परामर्शमा भएन, किनभने परामर्शलाई यो परामर्श त हो नि भनेर लिइयो नेपाल सरकारबाट, त्यसैले पनि हाम्रा परामर्शहरू कार्यान्वयनमा गएको छैनन्। तैपनि मलाई के लाग्छ भने यहाँले अघि सङ्केत गर्नुभएको जस्तो दरबन्दी कटौती गर्ने ओर्ने भनेर चाहिँ जुन आउँछ बेला बेला नीति, त्यो मलाई के लाग्छ भने अहिलेको तपाईँको टोटल निजामती कर्मचारीको हिसाब गर्ने हो भने त्यो सङ्ख्या बढी होइन, तपाईँको त्यो बढी होइन। अहिले तपाईँको 80,000-50,000 हाराहारीमा तपाईँको चाहिँ सम्पूर्ण निजामती सेवा छ भने त्यो ठुलो होइन हाम्रो 3 करोड पपुलेसनमा, त्यसैले त्यो त्यसलाई कटौती गर्नुपर्छ भने मलाई चाहिँ लाग्दैन यो त्यसरी होला। तपाईँको जस्तो अब सङ्घमा पनि दरबन्दी विस्तार बढिरहेको देखिन्छ भने तल त अझ सुरु नै भएको छैन, कर्मचारी नपुगेको मात्रै गुनासो छ स्थानीय तह र प्रदेशमा। त्यस कारण के मलाई के लाग्छ भने कर्मचारी कटौती गर्नुपर्ने कुरो होइन, खालि हामीले के गर्नुपर्छ भने कहाँ बढी छ कहाँ घटी छ त्यसलाई चाहिँ म्याचिङ चाहिँ गर्न जरुरी छ, कहीँ चाहिँ चाहिनेभन्दा बढी छन् कहीँ कर्मचारी छैनन्। त्यसैले गर्दाखेरि कर्मचारीको सङ्ख्या चाहिँ कटौती नै गर्नुपर्ने अवस्था छैन। तैपनि अहिलेको यो COVID-19 जुन विश्वव्यापी महामारीको कारणले होला नेपाल सरकारले हामीलाई अनुरोध गर्यो कि अहिले तत्काललाई जे जति विज्ञापन गर्न बाँकी छन् र जे जति परीक्षा लिन बाँकी छन् तिनीहरू स्थगित गरिदिनुहुन अनुरोध भएर आयो। त्यसपछि हामीले सरकारलाई केही आर्थिक व्यवहारको समस्या परेको होला भनेर आयोगको निर्णयले स्थगित गरिदिउँ, रद्द होइन कि स्थगित, नेपाल सरकारको अर्को पोलिसी के भन्छ हेरौँ त भनेर, तर अहिलेसम्म त्यसमा कुनै निर्णय भएको छैन। त्यसैले मलाई के लाग्छ भने दरबन्दी बढी छैन, त्यो दरबन्दीमा भएको उसलाई मोटिभेट गरेर उत्प्रेरित गरेर काम लिने सक्नुपर्छ र अब ठिकै हो। अब यस्तो यो आफ्टर यो कोभिड पछिको जुन मन्दीको स्थिति सृजना हुन्छ त्यसमा झन् बढी रोजगारी सृजना गर्नुपर्ने अवस्था आउँछ, त्यसैले भएका दरबन्दीहरू कम गर्नुभन्दा पनि सम्पूर्ण क्षेत्रमा सरकारी क्षेत्र लगायत सबै ठाउँमा चाहिँ यो रोजगारी सृजना गरेर यो अब आउने रिसेसन र डिप्रेसन भन्नु यो दुईटालाई हामीले केही मात्रामा सम्बोधन गर्न रोजगारी सृजना गर्नै पर्ने हुन्छ।